नमस्कार, कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा स्वागत छ। साथी भोजेन्द्र बस्नेतसँगै म रमा खड्काको।
यो कार्यक्रम उज्यालो मल्टिमिडियाले अक्सफाम नेपालको सहकार्यमा तयार पारेको हो। रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बैतडीमा निङ्ला सैनी एफएम, दैलेखमा रेडियो ज्वाला र मकवानपुरको रेडियो मनहरीमा हरेक शुक्रबार साँझ 6:30 बजेदेखि 7 बजेसम्म एकैसाथ सुन्न सकिन्छ। त्यसै गरी रौतहटको राजदेवी एफएम र बाँकेको कृष्णसार एफएममा शुक्रबार साँझ 7 बजे, बर्दियाको रेडियो टाइगरमा शुक्रबार साँझ 5:30 बजे र कालीकोटको रेडियो नयाँ कर्णालीमा शुक्रबार साँझ 6:15 बजेदेखि आधा घण्टासम्म प्रसारण हुन्छ। साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com पनि लाइभ सुन्न र आफूले चाहेको बेला डाउनलोड गरेर सुन्न सकिन्छ।
कार्यक्रम खुल्ला धरती खुल्ला आकाशमा हामी महिला र बालिकामाथि हुने हिंसाका कारणहरू खोजी गर्छौं र समस्या समाधानका उपायबारे छलफल गर्छौं। अनि महिला हिंसा न्यूनीकरणका लागि समाज, स्थानीय तह र केन्द्र स्तरबाट गर्नुपर्ने नीति नियमका बारेमा पहल गर्छौं।
आज हामी खुल्ला धरती खुल्ला आकाशको 91 अंकमा छौं। गएको अंकमा हामीले सामाजिक मूल्य मान्यताका कारण महिलाले भोग्नु परेका हिंसा सम्बन्धी दैलेखको राकममा गरिएको छलफल सुनाएका थियौं। आज हामी तराईमा बाढ़ीको प्रभाव र पूर्व तयारी बारेमा छलफल गर्दैछौ।
आज हामीसँग छन् लगातारको वर्षापछि आएको बाढ़ीले महिला, बाल बालिका र वृद्ध वृद्धालाई भएको समस्या बारे बाँकी र रौतहटका छुट्टा छुट्टै रिपोर्ट,
बर्सातमा हुने प्राकृतिक प्रकोपको क्षति र त्यसबाट बस्नका लागि गर्नुपर्ने पूर्व तयारी बारे गृह मन्त्रालयका उपसचिव वेदनिधि खनालसँगको कुराकानी,
कुन जग्गासम्म ल्याउँछ अनि कुन भाग चाहिँ सुरक्षित हुन्छ भनेर एउटा जोखिमको नक्साङ्कन गरेर त्यो चाहिँ हामीले पूर्व पहिचान गर्नुपर्ने रहेछ,
गतिविधि र आजको क्विज।
वर्षातको शुरूआतसँगै नेपालका थुप्रै भूभाग बाढ़ी र पहिरोमा पर्छन्। पहाड़मा पहिरो र तराईमा डुबानले क्षति गर्छ। वर्षेनी हजारौं परिवारले घरबार, आफन्त र छिमेकी गुमाइरहेका छन्। यसका साथै लाखौंको खर्च भइरहेको छ।
प्राकृतिक प्रकोप कति बेला कसरी आउँछ कसैलाई थाहा हुँदैन। त्यसै कारण वर्षेनी बाढ़ी, डुबान र पहिरोमा परि धेरै परिवार विस्थापित भएका छन्। यो वर्ष पनि तराईका धेरै ठाउँमा डुबान भएर बस्ती नै जोखिममा परे।
डुबान र पहिरोबाट सबैभन्दा बढी पीड़ित महिला, बाल बालिका र वृद्ध वृद्धा नै हुन्छन्। साथै बाटो बिग्रदा बाल बालिकालाई विद्यालयसम्म पुग्न समस्या हुन्छ। नेपालगंजको राप्ती सोनारी गाउँपालिका वडा नम्बर 6-7 र डुडुवा गाउँपालिकाको पिपरहवा खडैचा पेपरीका बस्ती डुबानमा परेका थिए। डुबानपछि बालबालिका र महिलाहरूले भोगेका समस्या बुझ्न नेपालगंजका साथी रूपा गहतराज त्यहाँ पुग्नु भएको थियो। सुनौ उहाँले तयार पार्नु भएको यो रिपोर्ट।
बाँकेमा हरेक वर्ष बाढ़ीको जोखिम क्षेत्र बढ्दै गएको छ। डुबान नहुने क्षेत्र पनि पछिल्लो समय जोखिममा परेका छन्। भारतले निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण राप्ती सोनारी, डुडुवा र नरेनापुरका अधिकांश भागहरू डुबानमा पर्ने गरेका छन् भने सीमामा भारतले निर्माण गरेको बाँधरूपी सड़कबाट जानकी खजुरा गाउँपालिकाका विभिन्न गाउँहरू डुबानको समस्या देखिन थालेको छ, जसमा सबैभन्दा बढी धेरै महिला र बाल बालिकाले पीड़ा भोग्न बाध्य छन्। कम्मरसम्म पानी पुग्छ। बाढ़ीले महिला र बाल बालिकालाई नै सबैभन्दा बढी असर गर्छ। हत्तपत्त सुत्केरी महिलालाई सुरक्षित ठाउँमा लैजान समस्या छ। मानवीय क्षति नभए पनि भौतिक रूपमा धेरै क्षति बिहोर्नु पर्यो। राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 का स्थानीय बम कुमारी थापा आफ्नो अनुभव सुनाउँदै,
कम्मर कम्मरसम्म बाढी आउँछ हाम्रो त्यहाँ डुबानमा पर्छ अनि त्यतिखेर सुत्केरीहरूलाई राख्न हामीले उच्च ठाउँ खोज्नुको लागि अब दिउँसो भयो त हामीले पहिले नै सुरक्षित ठाउँतिर लैजाने व्यवस्था मिलाउँछन्। अब त्यो आएको बाढीले चाहिँ राति 4 बजीतिर बाढी आइदियो अनि उत्तिकै त वरपर सबै घेरा लगाएर राखेको थियो। त्यो बाढी आयो भने सुरक्षित ठाउँ अलि अरूको ठाउँतिर एउटा घर जस्तो भइदिएको भए हामीले अब बाढी पूर्व सूचना आउन बित्तिकै हामीले त्यो ठाउँमा सुरक्षित ठाउँमा लगेर राखेको
छौँ। 2071 सालपछि बाढीबाट सबैभन्दा बढी क्षति बेहोरेको राप्ती सुनारी गाउँपालिकाले विपद पूर्व तयारी र प्रतिकारका लागि ₹2 करोड विनियोजन गरेको छ। 2074 सालमा आएको बाढीका कारण अहिलेसम्म राप्ती सुनारी गाउँपालिकाका वासीहरूले बाढीको जोखिमको त्रास भुलेका छैनन्। तर अहिले बाढीले कुनै क्षति नभए पनि यो वर्षको लागि योजना बनाएको वडा नम्बर 6 का अध्यक्ष जनक बहादुर थारू बताउँदै
राप्ती सुनारी गाउँपालिका वार्ड नम्बर 6 को बाँकी जिल्लाकै अति जोखिममा नै पढेको छ बाढीले। 74 सालको बाढीले गर्दा हाम्रो चाहिँ अझ पनि त्रास पारेको छ र यो अहिले यो वर्षको बाढीले खासै त्यसरी छनमुनाउँदालाई त खासै बाढीले अहिले केही परेको छैन, किनभने हामीले अहिले भर्खरै पनि 400 मिटर जो जोखिम अति जोखिम ठाउँ थियो त्यहाँ तटबन्धन गरिएका छौँ।
राप्ती नदीमा पानीको बहाव 5.4 मिटर हुने बित्तिकै पूर्व संकेतका लागि साइरन बज्ने व्यवस्था मिलाइएको छ भने विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्ने उद्देश्यले राप्ती सुनारी गाउँपालिकामा पहिलो पटक आपतकालीन कार्य सञ्चालन केन्द्र पनि सञ्चालनमा ल्याइएको छ। तर समयमा बाढी आउने सूचना अनि संकेत नहुँदा बाल बालिका र महिलाले शास्ति भोग्नु परेको बताउनुहुन्छ राप्ती सुनारी गाउँपालिका वडा नम्बर 6 का स्थानीय आसमानी पुन।
गर्भवती महिलाहरूलाई उद्धार गर्न सक्ने स्थिति बनेन होइन, जबरजस्त रूपले हामीले उद्धार गर्नुपर्ने र त्यसरी अलिक पूर्व तयारी वडाबाट व्यवस्थापन हामीले पनि गर्न सकेनौँ, केही तयारीहरू गर्यौँ। तर अब गत साल बाढीमा कस्तो बनियो भने बाढी बिहान पख आइदिएको कारणले गर्दा हाम्रो त सुरक्षित स्थानमा लैजान खोज्दा खोज्दै टिम खट्दा खट्दै पनि त्यो बाढी एक्कासी आइदिएको कारणले गर्दा सूचनाको कमीले गर्दा पनि हामीले उहाँहरूलाई छिटै हामीले सुरक्षित स्थानमा लग्न सकेनौँ।
बाँकीका 8 स्थानीय तहले विपद व्यवस्थापनमा ₹3,57,50,000 रकम विनियोजन गरेका छन्। वर्षायाम शुरू भएसँगै स्थानीय तहले सचेतनासँगै पूर्व तयारीका लागि उक्त रकम विनियोजन गरेका हुन्। तर बाढीको समयमा स्वास्थ्य तथा सरसफाई प्राथमिकतामा परेको देखिँदैन। अरू समयभन्दा बाढीका कारण दूषित हुने पानीले विभिन्न रोगको संक्रमण फैलाउने हुँदा स्वच्छ पानीको प्रयोग गर्न आवश्यक रहेको बताउनुहुन्छ नेपालगंजका चिकित्सक रोमा बोरा।
अब जस्तै फोहोर पानीबाट सर्ने रोगहरू एकदम बढी हुन जान्छ, टाइफाइड भयो, झाडा पखाला, हेपेटाइटिस ए भन्नाले जन्डिस, यस्तो रोगहरूको सम्भावना एकदम धेरै हुन्छ। त्यो बाहेक अन्य संक्रामक रोग जस्तै अलो रोग र विभिन्न किसिमको संक्रमणले गर्दा ज्वरो पनि धेरै बढी आएको बेला सुत्केरी महिलाहरूलाई यथासम्भव सुरक्षित स्थानमा यदि लिएर जाने मिल्छ भने विस्थापित गरिदिनु पर्ने हुन्छ।
राप्ती सुनारी गाउँपालिकाका खल्ला, झङ्गडिया, बसन्तपुर, भवानियापुर, पहाडीपुर, देवपुर र पिप्रभा, गैदवा, सोनपुर गरेर 1 दर्जन भन्दा बढी गाउँलाई बाढीको उच्च जोखिममा राखिएको छ। त्यस्तै डुडुवा गाउँपालिकाका पिप्रवा, कृषि चौफेरी, पाझा, खडैचा, टेपरी, सन्तलिया, अमृतपूर्वा, भेलोपूर्वा, दासपूर्वा लगायतका गाउँहरूलाई बाढीको जोखिममा राखिएको छ।
बाँकी जस्तै रौतहटका सबै स्थानीय तहमा बाढीले क्षति पुर्याएको थियो। बस्ती नै डुबानमा परेपछि स्थानीयहरू त्यहाँबाट अर्को ठाउँमा सरे। आफू बसिरहेको बस्ती नै डुबानमा परेपछि स्थानीयले भोग्नु परेका समस्या र उनीहरूको माग सहितको यो सामग्री सुनौ साथी चञ्चल झाबाट।
विनाशकारी बाढीले रौतहट जिल्लाका विभिन्न गाउँलाई तहस नहस गरेपछि घरबार गमाएका परिवारहरूलाई घर जरूरी छ। राहतको पर्खाईमा रहेको रौतहटवासीको सहारा बन्दै जनप्रतिनिधि र केही संघ संस्थाहरूले बाढी पीड़ितहरूलाई राहत वितरण गरे पनि पीड़ितहरूको आवश्यकता पूरा हुन सकेको छैन। वर्षेनी बाढीले घर नै बगाइदिने भएकोले टोललाई नै अन्तै सार्न जरूरी रहेको बढारवासी रामचन्द्र चौधरी।
पहिलो समस्या हामीहरूको के हो भने यहाँबाट हामीहरूलाई नेपाल सरकारले चाहियो भने हामीलाई यहाँबाट सार्ने नै प्रयास गरियो भने राम्रो हुन्छ। र यहाँ हामीहरूलाई प्रत्येक वर्ष त्यो बाढीको दुःख भोग्नु पर्छ। बाढीको कारणले हामी बाँधमा बसोबास गर्छौँ, हामी 2-3 महिना जति बस्छौँ। बाढीले सबै बाटोलाई ध्वस्त पारेछ, स्कुल जान सकिरहेको छैन बच्चाहरू, बुढा पखाहरूलाई धेरै समस्या छ।
यस्तै बढारवाका स्थानीय लक्ष्मी दासले वर्षेनी बाढीले विस्थापित बनाइरहेकोले सरकारसँग गाउँ नै सार्नको लागि माग गरे।
स्कुल भए पनि बाटो छैन, पढ्नलाई अप्ठ्यारो हुन्छ, बालबालिकालाई खाना उनालाई सबै अप्ठ्यारै छ, महिलाहरूलाई पनि दुखै छ। अब सरकारले त यही भन्छु कि हामीहरूको यताबाट सारिदिनु, कहीँ सारिदिए पनि हुन्छ।
बाढी आएको कारण वर्षेनी दुख भोग्नु परिरहेको र वृद्धा गर्भवती महिलालाई बढी समस्या हुने बताउनुहुन्छ दुर्गा भगवती गाउँपालिका वडा नम्बर 5 बस्ने सरिता देवी
दाहर अब यह घर पाट जाइए तो बांध पर पल्ली टांग के वही में रहे छी ओती खानी दोनों ओर से पानी रहिए बहुत समस्या हो जाइए बाल बच्चा सब मेघ में भिजत रहिए घर उर नवा बसवास के जमीन केनहू दी न तो इन्हें दह जाए मैंने केने रहम ओकर व्यवस्था सरकार के करे के बा ओती खानी साधन न रहे दुख बीमार हो कई मारे लेके भागम आ बीमारी भी दाहर अलग लैका सबके जर बुखार लागल पानी हेलक सबके गोर में सिसिज गल बा पानी हो के सबके गोर में फोका हो जाए तो उदाहर के पानी से बहुत खराब पानी है कोई घर में से घर गिर गेल कोनो गरा घरे में अथी हो गेल कोनो अथी सब सामान से सर दह गेल खनाई पावत रहे पेट में बच्चा थूम के लेखा बांध देवे ओकनी चिचाए दर्द हो केनु ले जाए के साधन न रहे
विनाशकारी बाढ़ी ले घर तहस नहस गरे कोले बांध मा पाल मा बस्नु परे कोले छोरी लाई सर्पले टोके पछि कतै जानै विकल्प न रहे को कारण बाध्य भई टोलकै धामी कहाँ गएर झारफुक गराएको भन्दै घर मा सुरक्षित हुने तर पाल मा असुरक्षित भएको भन्नु हुन्छ बढारवासी रूपकली देवी
घर पाट गेलै न त्रिपाल मेली दहना बेटी के साप काट ले लग तो बहुत समस्या रहे नहू न गौरे जाए वाला रहे न कहूँ जाए वाला रहे तो की कहली यही गाँव घर में झारे फूके वाला धाबिन रही तो उहे झार लाई फूक लाई तो जाके भर आते जाके हमनी से बिहान कैली घर में रही तो ओकर बात और रही है त्रिपाल में के बात और है ए लंग के आदमी सब महिला सब बहुत पीर में रही
गर्भवती महिला सहित महिनावारी भएको महिलालाई समस्या हुने गरेको भन्छिन धर्मशिला देवी
दाहर आल त दू दिन तकले भूखले रह गेली बुढ़ पुरानिया के बुखार सर्दी लागत बा बुढ़ पुरानिया घर में पड़ल बा महिला सके तो है महिनावारी हो पेट में दर्द हो छाती में दर्द हो बच्चा वाला सबके पेट में दर्द हो लगे खेले भी नू ना तो खाना चाहिए साफ सफाई चाहिए आई में केना कथी लोग करी कदमी हमने घर में इतना इतना पाख बाकी अखनी
दुर्गा भगवती गाँव पालिका वड़ा नंबर 5 बस्ने किशोरी पूजा कुमारी ले बाढ़ी ले बाटो भत्काए पछि विद्यालय जाने समस्या होने बताई
दहार आये लग तो सब त्रिपाले में बा अभी तक ले टांग के अभी तक ले घर में नवा के सूखल उखल तो किनका घर में जाये घर सब गोरे के गिर गेल बा रास्ता नवा के बनल रास्ता खाना गेल स्कूल जाने समस्या बा
घर में भएको बेला कुनै डर नभएको तर पालमुनी बांध में बस्नु परेकोले विभिन्न किसिम का डर भएको किशोरी सीता कुमारी ले बताइन
पढ़े जाए के समस्या बा दहार चललक त रास्ता उस्ता टूट गेल त बहुत समस्या हो गेल पढ़े जाए के खाना पीना के समस्या हो गेल केने खाना बनाऊ केने रहू भाड़ा ओढ़ी जाइए तो पुलिया पताई के ई सब के सब चीज के तो डरे रहै के खाना बनाबै छी त कुत्ता उत्ता के जुट कर दैये त हमनी सके खाना पीना के उ सके समस्या होइए जाइए के अब घर में रहित रही त कुछो के डर मनाइला से बहुत कुछ के डर बाके
धेरै जना एकै ठाउँमा पालमुनी बसेकोले कसैले कुनै किसिमको दुर्व्यवहार नगरोस् उद्देश्यले नियमित प्रहरी गस्ती भइरहेको प्रहरी चौकी बढारवाका प्रहरी सहायक निरीक्षक राम पुकार महतो
उहाँहरूको सुरक्षाको लागि हामी दैनिक गस्ती गरिरहेका छौँ कसैलाई समस्या नआए परोस् रेखदेख गर्ने काम गरिरहेका छौँ
बाढीले गर्दा पानी दूषित भएकोले पानीलाई उमालेर खानु तथा सरसफाइमा ध्यान दिनु जरुरी रहेको बताउनुहुन्छ जिल्ला अस्पताल गौरका एचए दिनेश शाह
झाडा पखाला आउ मासी रगत मासी फूड पॉइजनिंग टाइफाइड र भाइरल हेपाटाइटिस जस्तो रोगको धेरै बिरामी हस्पिटलमा दैनिक रूपमा आउँदै गरेको छ स्किन डिजिजहरूको प्रकोप बढी छ पेट दुखाइको बिरामी पनि आइरहेछ बाढले जति ट्युबवेलहरू छ सबै दूषित भइसकेका छ बाढको पानीकै कारणले त्यसको लागि हामी बच्नको लागि पानी उमालेर हामी खान्छौँ जसको घरमा फिल्टर छ भने फिल्टर अथवा पिउ चौकीको प्रयोग गर्न हामी सक्छौँ त्यस्तै सर्पको दंशको पेसेन्ट पनि धेरै आइरहेको छ दिनहुँ तपाईँको 10-20 जना बिरामी आउँदै गरेको छ प्रत्येक पल्कामा हेल्प पोस्ट छ अस्पताल छ त्यहाँ गएर सम्पर्क गर्नको लागि हामी अनुरोध गर्छौँ
विनाशकारी बाढीले रौतहटको अधिकांश स्थानीय तहमा क्षति पुर्याए पनि गौर नगरपालिका इष्टनाथ नगरपालिका राजपुर नगरपालिका देवाही गुनाही नगरपालिका कटहरिया नगरपालिका गढीमाई नगरपालिका राजदेवी नगरपालिका र दुर्गा भगवती गाउँपालिकामा बढी क्षति पुर्याएको छ ठाउँ ठाउँमा पानी जमेको कारण विभिन्न रोगको प्रकोप बढ्न सक्ने भएकोले स्वास्थ्य शिविरको जरुरी देखिन्छ बाढी आएको 21 दिन भइसक्दा पनि अहिलेसम्म घरबार विहीन बनेकाहरू बाँधमा पालमुनि बस्न बाध्य छन् बाढीले विस्थापित बनाएकाहरूलाई पुनर्स्थापन गराउनुतर्फ ध्यान जानु जरुरी देखिन्छ
तपाईँ अहिले रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुन्दै हुनुहुन्छ यो कार्यक्रम अक्सफार्म नेपालको सहयोगमा उज्यालो मल्टिमिडियाले तयार पारेको हो रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश काठमाडौँमा उज्यालो रेडियो नेटवर्कसँगै बाँकेमा कृष्ण सार एफएम बैतडीमा निङ्ला सैनी एफएम दैलेखमा रेडियो ज्वाला मकवानपुरको रेडियो मनहरी रौतहटमा राजदेवी एफएम बर्दियाको रेडियो टाइगर र कालीकोटको रेडियो नयाँ कर्णालीबाट प्रसारण हुन्छ साथै यो कार्यक्रम उज्यालोको फेसबुक पेज उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com/ पनि लाइभ सुन्न र आफूले चाहेका बेला डाउनलोड गरेर सुन्न सकिन्छ तपाईले उज्यालो अनलाइन.com लग इन गरेर हाम्रा पुराना कार्यक्रम पनि सुन्न सक्नुहुन्छ।
आजको कार्यक्रममा हामी बाढीले पार्ने प्रभाव र पूर्व तयारी बारे छलफल गरिरहेका छौं। यतिन्जेल सुन्यौं बाँकी र रौतहटमा बाढीले पुर्याएको क्षति र स्थानीयले भोगेका समस्या बारे छुट्टा छुट्टै रिपोर्ट।
खुल्ला धरती खुल्ला आकाश।
जैसे कि हमार शादी हमार माई और बाबूजी कहीं तय कर ले रहे वहाँ से यानी कि मांग रख 3 लाख रुपया। जब हमें पता चलल कि हाँ हमारे बाप मदद से 3 लाख रुपया मांगा था, वैसे भी हमार माई और बाबूजी बहुत गरीब बढ़ल तो जैसे कि 3 लाख मांगलन हमार बाबूजी से, तो हमें पता चलल कि हाँ इतना इतना 3 लाख हमें से मांगा था, हमें शादी खातिर इनकार कर दिली। हम कहनी कि ना करब हम शादी का, हमार बाप मदारी घर या गिरवी रख के या फिर बेच के तो जाथा जमीन ना दी ना केहू के 3 लाख। कहे से तो हमारे बाप मतारी जब बेच दी तो हमार 4 गो भाई बारन सब कहाँ रही, कथी करी कहाँ कमेन कहाँ कहीन एगो हमारे चलते बेच दी।
छलफल केन्द्रमा आउन थालेपछि उनले दाइजो लिनु दिनु भनेको अपराध हो भन्ने कुरा जानिन्।
थप जानकारीका लागि उज्यालो रेडियो नेटवर्कमा हरेक शुक्रबार साँझ 6:30 बजे रेडियो कार्यक्रम खुल्ला धरती खुल्ला आकाश सुनौ।
खुल्ला धरती खुल्ला आकाश।
खुल्ला धरती खुल्ला आकाश।
विश्वका 198 देशमध्ये बाढी पहिरोको कारणले हुने जोखिमको हिसाबले नेपाल 20 स्थानमा छ। नेपालको 80% भन्दा बढ़ी जनसंख्या विपदको जोखिममा रहेको छ भने वार्षिक 3,35,000 विपदबाट प्रभावित हुन्छन्। प्रभावित मध्ये 60% बालबालिका रहेको एक तथ्याङ्कले देखाएको छ।
विपद भइसकेपछि गर्नुपर्ने सहयोग भन्दा पूर्व तयारी गर्नु आवश्यक हुन्छ। विपद जोखिम न्यूनीकरणमा सहयोग पुर्याउने उद्देश्यले नेपाल सरकारले 2074 सालमा विपद जोखिम न्यूनीकरण राष्ट्रिय नीति तयार पारेको छ। यसका साथै अन्य थुप्रै कार्यविधि नीति र रणनीति पनि छन्।
नीति नियम बलिया भए पनि कार्यान्वयनमा भने आउन सकेका छैनन्। सीमित स्रोत र साधनका बीच सरकारले आफ्नो निकायलाई प्रकोप नियन्त्रणमा खटाई जनधनबाट बचाउने कार्य गर्नु अहिलेको आवश्यकता हो। सरकारले यो विषयमा कसरी काम गरिरहेको छ र पूर्व तयारीका लागि के भइरहेको छ भन्ने बारे हामीले गृह मन्त्रालयका उपसचिव वेदनिधि खनालसँग कुराकानी गरेका छौं।
यो बेलामा चाहिँ बाढी पहिरोहरूको जोखिम छ, अहिलेसम्म हेर्दाखेरि देशको अवस्था कस्तो छ?
67 जिल्लाहरू चाहिँ प्रभावित भइसकेका छ। अलिकति मानवीय क्षति र विस्थापित घरहरू भौतिक संरचना विस्थापित भएको हिसाबले अब जम्मा 77 जिल्लामा 67 जिल्ला हुनु भनेको प्राय देशको सबै भूभागहरू चाहिँ प्रभावित भएको छ र धेरै मान्छेहरूले ज्यान गुमाउनु भएको छ।
हरेक वर्ष बर्सातमा बाढी आउँछ अथवा पहिरो जान्छ भन्ने जो कोहीलाई पनि थाहा हुन्छ, तर सम्भावित क्षेत्र अथवा सम्भावित एरियाहरूमा चाहिँ सतर्कता कसरी अप्नाउन सकिन्छ?
सम्भावित क्षेत्र भनेर जस्तो पूर्व सूचना प्रणाली हाम्रो मौसमको एक किसिमको छ, 3 दिन अगाडि नै थाहा चाहिँ हुन्छ पहाडको यो ठाउँमा पानी पर्छ, यो पानीले तराईको यो ठाउँमा चाहिँ बाढी ल्याउँछ, तराईमै पनि पानी थप्यो भने यसले डुबान ल्याउँछ भन्ने चाहिँ थाहा हो। तर कस्तो थाहा हुन सकेका रहन्छ हामीलाई भने डुबान त ल्याउँछ तर कति फिटमा ल्याउँछ, कुन जग्गासम्म ल्याउँछ, अनि कुन भाग चाहिँ सुरक्षित हुन्छ भनेर एउटा जोखिमको नक्साङ्कन गरेर त्यो चाहिँ हामीले पूर्व पहिचान गर्नुपर्ने रहेछ। त्यसमा रौतहट सर्लाही जस्ता ठाउँहरू बढी प्रभावित भए। यसको पछाडिको अर्को कारण चाहिँ के हो भने हामीले जस्तो बाढीको चाहिँ नदी नियन्त्रणको हाम्रो वैज्ञानिक पद्धति नभएर नदी चाहिँ बस्तीतिर पस्या छ। नदी बस्तीतिर लाने नहर थियो, त्यो नहरको ढोका बनाएकै रहेनछ। त्यस्तै काहीँ चाहिँ बाँध फुट्यो, फुट्ने बित्तिकै बाँध थुन्ने पनि हाम्रो क्षमता रहेनछ, त्यसले गर्दा पनि बढी क्षति चाहिँ भयो। जस्तो रौतहटको लाल बकैया नदीले सधैँ चाहिँ डुबाउँछ, त्यो त हामीलाई वर्षौँदेखि थाहा छ। सधैँ हामी नदी नियन्त्रण गर्ने निकायहरूलाई यो गर भन्छौँ, उहाँहरू गर्दैछौँ तत्कालै गर्छौँ भन्नुहुन्छ, परेपछि सक्नुहुन्न। त्यस्तो बस्तीको बासिन्दालाई हामीहरू तपाईँ यो एक महिना अथवा पानी आउँछ तपाईँहरू निस्किएर माथि बस्नुहोस् भन्छौँ। जोखिमबारेको बुझाइ र जनचेतना काम गर्ने विज्ञ मान्छेहरूको पनि चेतनाको स्तर चाहिँ मा एउटै नहुँदाखेरि अथवा राम्रो चेतना नहुँदाखेरि र सोचेअनुसारको पूर्व तयारी गर्न नसक्दा जोखिम न्यूनीकरणमा बाँध बाँध्ने, बाँधको ढोका राख्ने, नहरको पनि ढोका राख्ने, त्यस्ता साना साना विषयहरू पनि नगर्दा सीमा क्षेत्रमा सडक बनाउँदाखेरि बर्खाको पानी बग्ने खालका पर्याप्त निकासा भेन्टिलेसनहरू राख्ने त्यो चाहिँ नगर्दाखेरि चाहिँ यो समस्या देखिया छ।
यहाँले अघि भन्नुभयो काम गर्ने निकायहरू पनि छ, त्यहाँको स्थानीयले पनि अघिल्लो वर्ष यहाँ बाढी आएको थियो, हामी यति मान्छेहरू मरेका थिए तर हामी अब चाहिँ सुरक्षित ठाउँमा बस्नुपर्छ केही समयको लागि भन्ने त्यस्तो खालको चेतना नै नपुगेको हो कि के हुन सक्छ?
एउटा त कस्तो भने त्यहाँबाट सुरक्षित ठाउँ भनेको कहाँ हो भनेर पनि हामीले सबै ठाउँ पहिचान गरेकै छैनौँ। सुरक्षित ठाउँमा गएपछि बस्ने घरहरू चाहियो, त्यहाँ खाने पानी चाहियो, स्वास्थ्य सुविधा चाहिए, बालबच्चाहरूको पनि हेरेखदेख हुनु पर्यो, वृद्धको हुनु पर्यो, अपाङ्गका हुनु पर्यो, त्यो हिसाबले चाहिँ हामीले त्यो सुरक्षित स्थलहरूको त्यति सुविधा सम्पन्न बनाउन सकेका छैन। सामान्य पहिचान पनि हो तर यसपटकको बाढीमा के हो भने पहिचान भएका स्थल पनि आफै डुबानमा परे। डुबान हुँदा कति तहसम्म डुबान हुन्छ भन्ने कुराको चाहिँ पूर्व अनुमान गर्न चाहिँ हामीले एउटा मात्रै सिस्टमले सकेनौँ। अब यो नदीसँग पनि जोडिएको, भारतीय सीमा क्षेत्रमा बनाएको निर्माणसँग पनि जोडिएको विषय भयो, यसलाई चाहिँ अलिकति संयुक्त रूपले नक्साङ्कन गर्नुपर्ने चाहिँ देखिन्छ।
स्थानीय सरकार पनि छ अहिले त होइन, उनीहरूले पनि तत्कालै त्यो ठाउँमा गएर उद्धार गर्ने, उनीहरूलाई राहत दिने कामहरू पनि गर्न सक्छन्। जब बाढीले क्षति पुर्याइसकेपछि विस्थापित भएर पालमुनि बस्छन् त्यतिखेर चाहिँ बालबालिका महिलाहरू चाहिँ असुरक्षित भएका कुराहरू पनि छन्, यो विषयमा चाहिँ के गर्नुपर्छ होला?
कम्युनिटीमा स्थानीय तहमा यो विषयहरू जुन हामी जेन्डर र सोसियल इन्क्लुजनका कुरा गर्छौँ, बालबच्चाका कुरा गर्छौँ, अरू विषय वृद्ध रोगी अपाङ्गता भएका व्यक्तिहरू यो सबैको सम्बोधन गर्ने चाहिँ त्यहाँ स्थानीय समुदायमा भएका व्यक्तिहरूलाई जानकारी गराउनुपर्छ, यो संवेदनशीलताको ज्ञान पनि त्यहाँ दिनुपर्छ। त्यो बेलाको छुट्टै सुरक्षा रणनीति पनि हाम्रो सुरक्षा निकायहरूसँग हुन्छ, उहाँहरूलाई पनि थाहा छ। कम्तीमा न्यूनतम मानवीय स्तरमा चाहिँ राख्नुपर्छ भन्ने सबैको प्रतिबद्ध जरुरी छ। यसमा स्थानीय सरकार अगाडि भएको भएर बढी प्रतिबद्ध चाहिँ हुनुपर्छ भन्ने चाहिँ लाग्छ।
जब विपद गइसकेपछि खानेकुराहरूदेखि लिएर मानिस स्वस्थ रहनको लागि चाहिँ के कुराहरू अप्नाउनुपर्छ उनीहरूले?
अब यसमा सबैभन्दा पहिले आफू बाँच्नु पर्यो होइन, आफूले बाँचेपछि त्यसपछि स्वास्थ्यमा ख्याल गर्नु पर्यो, औषधि उपचारका व्यवस्थाहरू कहाँ, हामीले आपतकालीन औषधि उपचारको पनि व्यवस्था गरेका छौँ, सर्पको बिगबिगो तराईमा त्यसमा पनि हामीले सपोर्ट केन्द्रले नै गरेर पुरानै हाम्रा संस्थाहरू सक्रिय गराएर पनि हामीले उपचार व्यवस्था मिलायौँ। कहीँ कहीँ के भयो भने समयमा चाहिँ हामीले हस्पिटलमा पुर्याउन नसक्दाखेरि अथवा सबै ठाउँमा हामी स्वास्थ्य केन्द्रहरू जहाँ चाहिने हो त्यहाँ कम भएको कारणले पनि डेथ चाहिँ अलिकति भयो होइन। तपाईँले भने जस्तो खाद्य सुरक्षामा पनि केही केही राहत बाँड्दाखेरि राहतका सामग्रीको गुणस्तर पनि निरीक्षण गर्नुपर्ने रहेछ। जस्तो सरकारले त्यहाँ हामीले जस्तो स्थानीय तहमा जसले पनि दियो, उद्योग व्यापारीले दिए, अरूले दिए, त्यो लगेर हामीले बाँड्यौँ तर बाँड्दाखेरि कुनै कुनै बोराका चामलहरू नै सबै कुहिएको चामल पनि परेछ क्या, त्यतातिर पनि ध्यान दिनुपर्ने रहेछ भन्ने सिकाइ पनि भइरहेको छ।
स्थानीयलाई चाहिँ यसको क्षति बेहोर्न नपरोस् भन्नको लागि सरकारले नै केही त्यस्तो कामहरू पनि गरिरहेको छ कि के छ अहिले?
जुन 12 वर्षे रणनीतिक कार्ययोजना छ 2018-20 सम्मको, यो कार्ययोजना राष्ट्रिय स्तरको छ, रेलले अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू हाम्रा अन्तर्राष्ट्रिय प्रतिबद्धताहरूलाई जोडेको छ। आगामी 1 वर्षभित्रमा यो कार्ययोजना स्थानीय तहसम्म लैजाने र त्यो कार्ययोजनामा 271 भन्दा बढी क्रियाकलापहरू छन्। ती क्रियाकलापहरूले विपद व्यवस्थापनको समग्र चक्रलाई सम्बोधन गर्छन्, भनेको जोखिम न्यूनीकरण, सावधानी, पूर्व तयारी, खोज तथा उद्धार, प्रतिकार्य, पुनर्लाभ, पुनर्निर्माणसम्मको र सामाजिक एकीकरण, स्वास्थ्य उपचार सबै विषयहरू समेट्छ। र यसलाई स्थानीय तहसम्म लगेपछि के हुन्छ भने त्यहाँको आफ्नै प्रकोप, त्यहाँका आफ्नै छुट्टै आवश्यकता, छुट्टै भूगोल, छुट्टै क्षमता हुन्छ र त्यो क्षमता अनुसारको त्यहाँ कार्ययोजना बनेर लागू भएपछि आगामी दिनमा त्यहाँका जनता, त्यहाँका चाहिँ सबै समुदाय, त्यहाँ काम गर्ने उद्धारकर्मी, त्यहाँका जनप्रतिनिधिहरू पनि सुसूचित हुनुहुनेछ र उहाँहरूको पनि क्षमता विकास हुन्छ र भविष्यमा यस्ता किसिमका विपदका घटना परिहाले भने क्षति कम हुन्छ। अब पुनर्निर्माण गर्दाखेरि नै तराईमा चाहिँ खम्बा भएका, खुट्टा भएका घरहरू बनाउनेतिर हामीले अगाडि सोच्नुपर्ने हुन्छ, खुट्टा काठ नभए सिमेन्टका राख्ने हो कि, त्यस्तोतिर खालका योजनाहरू पनि उहाँहरूले बनाउन थाल्नुहुन्छ र किनभने त्यहाँको जोखिम त्यहाँका स्थानीय मान्छेलाई, स्थानीय जनप्रतिनिधिलाई थाहा हुन्छ र भविष्यमा चाहिँ हामीले अहिले भइरहेका विपदका घटनाहरूको सबै खाले क्षति लगभग 12 वर्षमा आधा बनाउनुपर्छ, घटाउनुपर्छ भन्ने हाम्रो लक्ष्य छ। त्यो लक्ष्यलाई पाउनका लागि हामीले तिनै तहका सरकारहरूको संयुक्त प्रयास सुरु भएको छ, हाम्रो नयाँ अभ्यास पनि हो र तर काम गर्ने थलो भनेको स्थानीय ठाउँ हो, स्थानीय जनता हुन् र स्थानीय जोखिममा बसेका व्यक्तिहरू हुन्, त्यहीँ गएर काम गरेपछि आगामी दिन अवश्य राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
भर्खरै सुन्नुभयो गृह मन्त्रालयका उपसचिव बेतनिधि खनालसँगको कुराकानी। वैशाखदेखि अहिलेसम्म बाढ़ी पहिरो र भारी वर्षाका कारण 74 पुरूष र 43 महिलाले ज्यान गुमाइसकेका छन् भने 171 जना बेपत्ता भएका छन्। विपदपछि उद्धार, सम्पत्तिको रक्षा, प्रकोपबाट उत्पन्न हुने वातावरणीय प्रदूषण एवं रोगहरूलाई नियन्त्रण गर्ने जस्ता काममा पनि सहयोग गर्नुपर्दछ।
यो कुराकानीपछि कार्यक्रममा अब गतिविधिको पालो। दैलेखमा 5 दिने जीवन उपयोगी सिप प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ। बाल क्लब र सामुदायिक छलफल केन्द्रमा आबद्ध किशोरी र बाल बालिकाहरूलाई सशक्त बनाउने उद्देश्यले तालिम यसै साता सम्पन्न भएको हो। अक्सफार्म र एभरेस्ट क्लब दैलेखको साझेदारीमा संचालित महिला र बालिका विरूद्ध हुने हिंसा न्यूनीकरणका लागि अभियान कार्यक्रम अन्तर्गत तालिम सञ्चालन गरिएको हो। शिविर नेपालको सहजीकरणमा सञ्चालन भएको तालिममा 30 किशोरी र बालबालिकाहरूको सहभागिता रहेको थियो। तालिमको सहजीकरण शिविनका कार्यक्रम संयोजक निरिजना भट्टले गर्नुभएको थियो। तालिमले आफूभित्र भएको क्षमतालाई पहिचान गरी प्रयोग गर्न सकिने क्षमताको विकासमा सहयोग पुग्ने तालिममा सहभागी बालबालिकाहरूले बताएका छन्।
कार्यक्रममा अब अघिल्लो अङ्कमा सोधिएको प्रश्नको सही जवाब सुन्ने पालो। गएको हप्ता हामीले सामाजिक मूल्य मान्यताका कारण महिलाले भोग्ने हिंसा के हुन् भनेर सोधेका थियौं। यसको सही जवाब हो छाउ भार्नु। सही जवाब पठाउने मध्ये गोलाप प्रथा गर्दा बर्दियाका राजेन्द्र चौधरी विजयी हुनुभएको छ। विजेताको मोबाइलमा हामी एक महिनाभित्र 100 रूपियाँको रिचार्ज गर्नेछौ।
अब आजको क्विजको प्रश्न। प्राकृतिक प्रकोपबाट वार्षिक कति प्रतिशत बाल बालिका प्रभावित हुन्छन्? सम्भावित उत्तर ए 60%, बी 20%।
प्रश्नको सही जवाब मोबाइलको एसएमएसबाट पठाउनुहोला। तपाईँले मोबाइलको मेसेज बक्समा गई केडीए टाइप गरी 21 दिएर प्रश्नको सही उत्तर लेखेर नाम र ठेगाना सहित 35566 नम्बरमा पठाउनुहोला। प्रश्नको सही उत्तर पठाउने मध्ये गोलाप प्रथा गरी एकजनाको मोबाइलमा 100 रूपियाँको रिचार्ज गर्छौं।
आजको क्विजको प्रश्न फेरि एकपल्ट। प्राकृतिक प्रकोपबाट वार्षिक कति प्रतिशत बाल बालिका प्रभावित हुन्छन्? सम्भावित उत्तर ए 60%, बी 20%।
आज हामीले बाढ़ीले पार्ने प्रभाव र पूर्व तयारीबारे छलफल गर्यौं। आजको कार्यक्रम तपाईंलाई कस्तो लाग्यो? कार्यक्रमबारे तपाईंलाई लागेका प्रतिक्रिया हामीलाई पठाउनुहोला।
कार्यक्रमबारे तपाईँका प्रतिक्रिया हामीलाई उज्यालोको आईभीआर नम्बर 01555192 फोन गरेर रेकर्ड गराउन सक्नुहुन्छ। तपाईँको प्रतिक्रिया हामी कार्यक्रममा समावेश गर्नेछौ।
हवस् त, अर्को हप्ता हामी विभिन्न सामग्री लिएर आउने नै छौ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी प्रवीण श्रेष्ठ, कार्यक्रम संयोजक मन्टेश्वरी राज भण्डारीसँगै हामी सबै विदा हुन्छौ।
नमस्कार।